नमस्कार, कार्यक्रम हाम्रो कृषिमा स्वागत छ। म सुचित्रा
अनि म मधुबनको।
यो कार्यक्रम तपाईँ क्षेत्रीय कृषि निर्देशनालय सुर्खेत, कृषि सञ्चार शाखा सुर्खेत र USAID किसान परियोजना सुर्खेतको आर्थिक सहयोगमा रेडियो भेरी FM उत्पादन गरेको साप्ताहिक कार्यक्रम हो।
कार्यक्रम तपाईँ हरेक हप्ताको आइतबार बिहान 7:30 करिब 15 मिनट मात्र सबैको मनसुनी रेडियो रेडियो भेरी FM 98.6 र 102.7 मेगाहर्ज मार्फत सुन्न सक्नुहुन्छ। त्यस्तै तपाईँ हामीलाई रेडियो भेरी .np र मोबाइल एप्लिकेशनमा पनि सुनिरहनु भएको छ।
कार्यक्रममा हामी कृषक र आधुनिक कृषि प्रविधि, त्यसको प्रयोग, मौसमी र बेमौसमी खेतीबाली, त्यसमा देखा पर्ने रोग किरा र त्यसको समाधानका बारेमा कुरा गर्दछौँ। थोरै लगानीबाट धेरै उत्पादन कसरी गर्न सकिन्छ, कृषिलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी गर्ने गर्दछौँ। साथै विशेषज्ञसँगको कुराकानी त छँदैछ।
नेपाल कृषि प्रधान देश हो। यहाँका 70% भन्दा धेरै जनसङ्ख्या कृषिमा आश्रित छन्। तर विडम्बना, मुलुक दिनदिनै कृषि उपजमा परनिर्भर बन्दै गइरहेको छ। एकातिर दैनिक 1500 भन्दा बढी कर्मशील युवाहरू रोजगारीको खोजीमा देश छोडिरहेका छन् भने अर्कोतर्फ उर्वर खेती योग्य जमिन बाँझिँदै गएको छ। सरकारी योजना र प्रयास बावजुद पनि युवाहरूको कृषिमा आकर्षण हुन सकेको छैन भने मुलुकका प्राय सबै क्षेत्रमा गर्न सकिने कृषि व्यवसायलाई व्यवस्थित गर्न सके नेपाललाई छिट्टै कृषिमा आत्मनिर्भर बनाउन सकिने बताइएको छ। पछिल्लो समय पढे लेखेपछि जागिर नै खानुपर्छ भन्ने युवाहरूको मानसिकता छ। तर कसैले पनि कृषिमा लगाव नदेखाएकाले सोचे अनुरूप कृषिले फाइदा लिन नसकेको धेरै थरीको अध्ययन र अनुसन्धानबाट खुल्न आएको छ।
अब हामी थोरै मध्यपश्चिम क्षेत्रको बारेमा कुराकानी गर्छौँ। यो क्षेत्र हिमाल, पहाड र तराई गरी 3 भागमा बाँडिएको छ। यहाँका 85.6% घर परिवार सङ्ख्या कृषि पेसामा आश्रित हुँदा धेरै जसोको जीविकोपार्जनको मुख्य आधार नै कृषि बनेको छ। पेसाको दृष्टिकोणले यस विकास क्षेत्रमा कुल जनसङ्ख्याको 60.43% मानिस कृषि, वन तथा माछा पालन सम्बन्धी कार्यमा रोजगार रहेका छन्। जसमध्ये महिलाहरू 73.57 र पुरुषहरू 50.5% रहेका छन्।
आजको कार्यक्रममा हामी खोरेत रोगको बारेमा कुराकानी गर्छौँ। अब लागौँ कार्यक्रममा हामी केही कृषि गतिविधितर्फ।
सुर्खेतको वीरेन्द्रनगर आसपासका फलफुल तथा तरकारीको फुटकर व्यवसाय गर्ने 25 जना फुटकर महिला व्यवसायीहरूलाई साइकल वितरण गरिएको छ। फलफुल तथा तरकारीको बजारीकरण गर्न, फलफुल तथा तरकारीहरूको बजारीकरण गर्न र फुटकर व्यवसायलाई आत्मनिर्भर बनाउन अनुदानमा साइकल वितरण गरिएको बताइएको छ। USAID किसान परियोजनाको आर्थिक सहयोगमा साइकल वितरण गरिएको किसान परियोजनाका संयोजक अजय नन्द बज्राचार्यले बताउनुभयो। उहाँले मुलुकभरका 50,000 किसानलाई 39 किसिमका अनुदान मार्फत फलफुल र तरकारी तथा मसला जन्य उत्पादन र बजारीकरण गर्न सघाइएको पनि बताउनु भएको छ। फलफुल तथा तरकारी व्यवसाय सङ्घ सुर्खेतका अध्यक्ष टोप बहादुर शाहीले साइकलले गाउँ गाउँमा फलफुल तथा तरकारीको बजारीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। अब हामी चारखुट्टे जनावरहरूमा देखा पर्ने खोरेतका बारेमा केही कुराकानी गर्छौँ। विशेष गरेर गाई, भैँसी, भेडा, बाख्रा, बङ्गुर लगायतका जनावरमा देखिने खोरेत रोगका कारण गत वर्ष मध्यपश्चिममा 125 पशुहरू मरे। यो रोग सरुवा भएका कारण जनावर आवाजात गर्दा वा हावापानीले एकबाट अर्को जनावरमा छिट्टै सार्ने सम्भावना पनि उत्तिकै रहने गरेको छ। यस खोरेत रोग सुर्खेतको लगाम, बेताम, तरङ्गामा पनि देखा परेको थियो। यसै सन्दर्भमा हामीले पशु स्वास्थ्य रोग अन्वेषण प्रयोगशाला सुर्खेतका वरिष्ठ पशु चिकित्सक डाक्टर कृष्णराज पाण्डेलाई खोरेत रोग कस्तो खालको हो भनी सोधेका छौँ।
खोरेत रोग खास गरी खुरपट्टा जनावरहरूमा लाग्ने महामारी रूपमा फैलिने विषाणुद्वारा हुने एक प्रकारको सरुवा रोग हो र यो रोग लागिसकेपछि धेरैजसो खुरपट्टा जनावरहरू, गाई, भैँसी, भेडा, बाख्रा, बङ्गुरहरू बढी मात्रामा यो रोगले प्रभावित हुन्छ र बढी मात्रामा उन्नत जातका पशुहरूमा यो रोगले बढी दुःख दिएको भेटिन्छ र पशुहरूमध्ये पनि बङ्गुर र उन्नत जातको गाईहरूमा चाहिँ बढी मात्रामा यो रोग लाग्ने गरेको पाइन्छ।
यो रोग लागिसकेपछि पशुहरूमा कस्तो खालको लक्षणहरू देखा पर्छ नि?
खोरेत रोग, यसको अङ्ग्रेजीमा फुट एन्ड माउथ फुट डिजिज भनेर भनिन्छ। यसको प्रमुख असरहरू भनेको खास गरी खुट्टामा र मुखमा देख्न सकिन्छ। सर्वप्रथम त यो एक किसिमको सरुवा रोग इन्फेक्सियस किसिमको हुनाले अत्यन्तै बढी मात्रामा ज्वरो आउँछ। र दोस्रो भनेको मुखमा सुरुमा केही बिबिराहरू जस्तो देखिन्छ मुखको वरिपरि, र क्रमशः मुखको भित्री भागमा पनि घाउहरू देखा पर्छ। त्यसले गर्दा फेरि पशुहरूले खाना खानलाई अत्यन्तै गाह्रो हुने, रियालहरू चुहाउने, खाना खान नसक्ने, खाना खान नसकेपछि बिस्तारै दुध उत्पादन घट्दै जाने, दुब्लाउँदै जाने हुन्छ एकातिर, भने अर्कोतिर खुट्टामा पनि घाउहरू आउने कारणले गर्दा पशुहरू हिँड्न सक्दैन, खुरहरू उक्किन सक्छ, कतिपयमा खुरहरू पुरै उक्किएर पशुहरू लङ्गडो हुनसम्म पुग्छ। र कुनै कुनै पशुहरूमा यो खोरेत रोगले गर्दा फेरि थुनेलोहरू हुने अवस्था पनि आउँछ, किनभने थुनहरूमा र कल्चौँडोमा यस रोगले घाउहरू हुन जान्छ र थुनेलो हुने समस्याहरू पनि देखिन सक्छ।
अब यो रोग देखिसकेपछि किसानहरूले के गर्नुपर्छ नि?
रोग देखा परिसकेपछि सबैभन्दा पहिलो कृषकको काम भनेको त नजिक हुने पशु सेवा कार्यालय अथवा पशु सेवा केन्द्रहरूमा तुरन्तै खबर गर्नुपर्ने हुन्छ, ताकि त्यस रोग निदान र रोकथामको र सँगसँगै उपचारको कामहरू अगाडि बढाउन सकियोस्। किनभने खोरेत रोग एउटा विषाणुबाट लाग्ने रोग भएको हुनाले र अत्यन्तै महामारी रूपमा फैलिने रोग हो। यसलाई हामी सीमाविहीन पशु रोग पनि भनेर भन्छौँ। यसले किन कुनै एउटा देश कुनै एउटा ठाउँ भनेर भन्दैन, यो रोग लागिसकेपछि ठुलो एरियामा धेरै देशहरूमा एकैचोटि पनि देखा पर्न सक्छ।
कुन मौसममा देखा पर्छ बढी
यो अत्याधिक मात्रामा? हेर्दाखेरि हाम्रो देशमा हेऱ्यौँ भने धेरै जसो यो मनसुन अथवा जुन बर्खायामको समयमा र बर्खायाम पछिको समयमा बढी मात्रा फैलिएको हामी पाएका छौँ। जस्तै हाम्रो मध्यपश्चिम क्षेत्रमै हेऱ्यौँ भने पनि गत भदौ असोजको महिनातिर धेरै यो सुर्खेत जिल्ला र वीरेन्द्रनगरको आसपासको क्षेत्रहरू, त्यस्तै गरेर दैलेख जिल्ला र जाजरकोट जिल्लामा बढी मात्रामा यो रोगले पशुहरू प्रभावित भएको हामीले भेटाएका थियौँ।
यो यति पशुहरू यो रोग लागिसकेपछि यति पशुको मृत्यु भयो भन्ने कुरा केही त्यस्तो डाटा छ?
खोरेत रोग नेपालमा एउटा भनौँ लामो समयदेखि विभिन्न ठाउँहरूमा देखा परिरहने खालको रोग हो र देखा परिरहेको अवस्था पनि छ। र विगतमा 2015 हामीले एक वर्षको तथ्याङ्क हेऱ्यौँ भने नेपालभरि यो रोग 196 पटक 31 जिल्लाहरूमा देखा परेको थियो, जसले 16,200 जति पशुहरू प्रभावित भएको र 292 पशुहरू मरेको थियो। र खोरेत रोग कस्तो किसिमको रोग छ भने यसमा मृत्युदर चाहिँ कम हुन्छ, मृत्युदर खास गरी अत्यन्तै कम, र बढी मात्रामा कृषकलाई क्षति भनेको दुध उत्पादन फेरि अत्याधिक घट्न जान्छ। मानौँ एउटा 10 दुध दिने पशु छ, दिनमा 10 दुध दिन्छ भने यदि खोरेत रोग लाग्यो भने दिनमा आधा माना दिन पनि गाह्रो हुन्छ। त्यो भएर कृषकहरूलाई हेर्दाखेरि मुख्य गरी दुध उत्पादन अत्यन्तै घट्न जाने हुनाले कृषकलाई अत्यन्तै ठुलो क्षति हुन्छ, तर मृत्युदर चाहिँ कम हुन्छ यस रोगबाट।
यो मध्यपश्चिम सुर्खेत लगायतको केही डाटा छ त्यस्तो?
सुर्खेतमा हेर्दाखेरि गत वर्ष हामीले यो 3 जिल्लाहरूमा रोग देखा परेको थियो। यो 72 सालको भदौ असोजतिर सुरुमा यो सुर्खेतकै वीरेन्द्रनगर आसपासको ठाउँमा देखा पर्यो, र हामीले नमुनाहरू लिएर काठमाडौँ यो हाम्रो राष्ट्रिय खोरेत तथा महामारी रोग निदान प्रयोगशाला भन्ने छ त्यहाँ पठाएका थियौँ, र त्यहाँबाट हेर्दाखेरि हामीले खोरेत रोग प्रमाणित भयो। र त्यस्तै गरेर पछि यो दैलेख जिल्लामा पनि देखा पर्यो, र पछि जाजरकोट क्षेत्रमा पनि देखा परेको थियो। र मोटामोटी लगभग झन्डै 125 जति पशुहरू, तर त्यसमा पनि यो सानो जुन पाडापाडी बाछा बाछीहरू चाहिँ बढी मात्रामा मरेको पाइएको थियो त्यति बेला।
यो रोग नियन्त्रणमा किन कठिनाई छ नि?
खोरेत रोग नियन्त्रणको 2-3 चुनौतीहरू छन् अन्य रोगहरू भन्दा, किनभने यसको हामीले सबैभन्दा पहिला त रोग सर्ने तरिका हेऱ्यौँ भने खोरेत रोग गराउने यो एक किसिमको अत्यन्तै सूक्ष्म विषाणु हो। जति पनि रोगहरू छन् ती रोगहरूमध्ये जुन रोग लगाउने विषाणुहरूमध्ये यो रोग सबैभन्दा अत्यन्तै सानो र अत्यन्तै छिटो हिँड्न सक्ने विषाणु छ। किनभने हामीले हेऱ्यौँ भने यो रोगको भनौँ न धनै जमिनको सतहमा 60 टाढासम्म र समुद्री सतहहरू अथवा पानीको सतहमा 300 टाढासम्म यो हावाको माध्यमबाट पनि जान सक्छ, भनेको रोग त्यति चाँडै गाउँघरमा फैलिन सक्छ, नम्बर एक। नम्बर दुई भनेको यो रोगको धेरै रूपहरू छन्। हामी खोरेत रोगको विषाणु भन्छौँ, नाम अब एउटै भए तापनि यसको 7 रूपहरू छन्। 7 रूपहरूमध्ये नेपालमा खास गरी ओएसी एसिया 1 चाहिँ देखा परिसकेको अवस्था छ भने हालको दिनहरूमा ओए र एसिया 1 भन्ने टाइपहरू बढी मात्रामा देखा परेको छ। त्यस्तै गरेर अर्को भनेको यसले अत्यन्तै छिटो भनौँ न भाइरसहरू उत्पादन गर्न सक्ने क्षमता छ। यो भाइरसको एफएमडी भाइरस जुन हामी एप्थो भाइरस भनेर भन्छौँ, यसले अत्यन्तै छिटो किटाणुहरू पैदा गर्न सक्छ एफएमडी भाइरसहरू। र अर्को भनेको यसलाई नियन्त्रण गर्न चुनौती हुनुको प्रमुख कारण भनेको यो कतिपय जङ्गली जनावरहरूमा पनि देखा पर्छ, खास गरी जरायो वर्गको जरायो हरिणहरूमा यो रोग अत्यन्तै मात्रामा जङ्गली जनावरहरूमा पनि देखा परेको छ। र किनभने विगतमा झन् 2-3 अगाडि हाम्रो यो बर्दिया राष्ट्रिय निकुञ्जको आसपासमा भएको कृष्णसारहरूमा पनि यो रोग देखा परेको थियो र जङ्गली जन्तुहरूमा देखा परिसकेपछि चाहिँ रोग कन्ट्रोल गर्न अत्यन्तै गाह्रो हुन्छ किनभने जङ्गली जनावरहरूलाई जुन अब भनौँ हाम्रो एन नियम अनुसार अब एक त हामीले जङ्गली जनावरहरूलाई कन्ट्रोलमा लिएर उपचार गर्नु पनि अत्यन्तै गाह्रो छ उनीहरू फ्रिली जङ्गलमा कुन ठाउँमा छ के छ हामीले ट्रेस ब्याक गर्न गाह्रो छ भने अर्कोतिर वाइल्ड एनिमलहरू जुन इन्फेक्टेड एनिमलहरूलाई जुन विदेशमा हो भने कस्तो छ भने सम्पूर्ण प्रभावित पशुहरूलाई स्लोटरिङ गरेर नष्ट गर्ने प्रक्रिया छ त्यो हाम्रो जङ्गली जनावरको हकमा सम्भव भएन र अर्को भनेको जुन रोग लागिसकेको पशुहरू खास गरी जस्तै भनौँ भेडा बाख्राहरूमा यदि खोरेत रोग लाग्यो भने लामो समयसम्म भेडा बाख्राबाट त्यो खोरेत रोगको विषाणुहरू उसले वातावरणमा फालिरहेको हुन्छ र अन्य बङ्गुर र गाईहरूमा सरिरहेको हुन्छ एकपटक रोग लागेर निको भएको भेडा बाख्राहरूमा पनि झन्डै 6 महिनासम्म उसले विषाणुहरू चाहिँ वातावरणमा फालिरहेको हुन्छ त्यसले गर्दा यी विभिन्न कारणहरूले गर्दा यो रोगलाई नियन्त्रणमा लिन चाहिँ गाह्रो परेको अवस्था छ
अब अहिले खोरेतको प्रकोप पनि बढ्यो
हजुर
सँगै खोकपोको पनि अभाव छ किसान त यसबाट मारमा परे नै व्यवस्थापनका लागि तपाईँहरूले के पहलहरू गरिदिनु भएको छ नि
अत्यन्तै यो वास्तवमा सान्दर्भिक प्रश्न छ किनभने खोरेत रोग एउटा महामारी सीमाविहीन रोग भएको हुनाले रोग लागिसकेपछि हामीले त्यसबाट बचाउन अत्यन्तै गाह्रो छ र हामीले रोग लाग्नुभन्दा पहिला नै पूर्व सावधानी अप्नाउन सक्यौँ भने यो रोगलाई हामी नियन्त्रणमा लिन सक्छौँ किनभने विश्वका धेरै देशहरू खास गरी विकसित देशहरू जस्तै हामी भनौँ अमेरिका क्यानाडा अस्ट्रेलिया न्युजिल्यान्ड जस्ता देशहरूमा अहिले एफएमडी मुक्त भइसकेको छ त्यस्ता देशहरूले खास गरी क्वारेन्टाइन अथवा भन्नुहोस् रोगी पशुहरूलाई नियन्त्रणमा लिने रोगी पशुहरूलाई ठाउँबाट अर्को ठाउँमा जान नदिने र रोग देखा परेका ठाउँहरूबाट पशु र पशुजन्य पदार्थहरू नल्याउने गरेर जुन क्वारेन्टाइन पद्धति भनौँ क्वारेन्टाइन पद्धतिलाई अत्यन्तै निगरानी साथ कडाइका साथ लागू गरेर यी विकसित देशहरू चाहिँ खोरेत रोग मुक्त भएका छन् विगतको इतिहासहरू हामीले हेऱ्यौँ भने जस्तै बेलायतमा सन् 2001 झन्नै 40 खरब बराबरको जुन पाउन्ड स्टर्लिङ डलरको चाहिँ क्षति भएको थियो जहाँ झन्डै 60 लाख जति गाई यो बङ्गुरहरूमा यो रोग देखा परेर 60 लाख जति बङ्गुरहरू नष्ट गरिएको थियो र यस्तो महामारी रोग भएको हुनाले हामीले खास गरी रोकथामको विधिहरूमा कृषकहरूलाई विभिन्न सल्लाहहरू हामी दिन चाहन्छौँ जस्तै नम्बर एक भनेको यो रोगबाट जोगाउनको लागि कृषकहरूले एकदमै नियमित रूपमा यो रोग विरुद्ध खोपहरू लगाउनुपर्छ खास गरी 4 महिना कटेपछि जस्तै पाडापाडीहरू बाछापाछीहरू अथवा पाठापाठीहरू बाख्रा भेडा बाख्राहरू सबैमा 4 महिना उमेर कटिसकेपछि हामी पहिलो भ्याक्सिन लगाउनुपर्ने हुन्छ खोरेत रोग विरुद्धको र दोस्रो भ्याक्सिन भनेको हामीले 4 महिनामा लगाइसकेपछि त्यसको 1 महिनापछि हामी पुनः बुस्टर भ्याक्सिन गर्छौँ र हरेक 6-6 महिनामा हामीले रिभ्याक्सिनेसन भनेको दोहोऱ्याउँदै जाने गर्छौँ यसरी हामीले 6-6 महिनामा भ्याक्सिनहरू लगायौँ भने खोरेत रोगबाट जोगाउन सक्छौँ र हाम्रो देशको परिवेशमा भन्दा फेरि वैशाख महिनाको पहिलो र दोस्रो हप्तातिर र कार्तिक महिनाको पहिलो दोस्रो हप्तातिर हामीले वर्षमा 2 चोटि भ्याक्सिनहरू लगायौँ भने हामीले यो रोग धेरै हदसम्म नियन्त्रणमा ल्याउन सक्छौँ र यो भ्याक्सिन खास गरी रक्षा एफएमडी भ्याक्सिनहरूदेखि लिएर विभिन्न किसिमको भ्याक्सिनहरू बजारमा उपलब्ध छ होइन र त्यस्तै गरेर हाम्रो जिल्ला पशु कार्यालयहरू पशु केन्द्रहरूबाट पनि निःशुल्क रूपमा यो भ्याक्सिनेसन क्याम्पहरू अथवा गाउँघरमा भ्याक्सिनेसन शिविरहरू पनि हुन्छ र त्यति बेला पनि कृषकहरूलाई यो खोपहरू लगाउनको लागि हामी सल्लाह दिन चाहन्छौँ र अर्को भनेको रोगी ठाउँबाट कुनै ठाउँमा रोग देखा परिरहेको अवस्थामा त्यस्तो ठाउँबाट पशुहरू अर्को ठाउँमा नलैजानलाई हामी सल्लाह दिन चाहन्छौँ किनभने हाम्रो जस्तै सुर्खेत जिल्लाको पनि विभिन्न ठाउँमा गत वर्ष रोग देखा परेको थियो र यो वर्षको पनि केही समय अगाडि यो 3 गाविसहरू जस्तै लगाम तरङ्गा र बेतान 3 गाविसहरूमा देखा परेको थियो र एक ठाउँबाट अर्को ठाउँमा पशु चाहिँ लानु हुँदैन रोग देखा परिसकेपछि रोग देखा परेको ठाउँबाट अन्यत्र हामीले पशु लग्यौँ अथवा पशुजन्य पदार्थ लग्यौँ भने रोग सँगसँगै जान्छ त्यो भएको हुनाले रोग देखा परेको ठाउँबाट अन्य ठाउँमा पशुहरू नलैजानलाई हामी सल्लाह दिन चाहन्छौँ त्यसै गरेर अर्को भनेको रोगी पशुहरूलाई चरनमा लानु काम टोटल्ली बन्द गर्नुपर्छ भनेको यदि रोग फैलिरहेको अवस्थामा छ भने त्यस्तो बेलामा पशुहरूलाई चराउन लानु हुँदैन चराउन लाँदा फेरि चरन क्षेत्रमा विभिन्न ठाउँका पशुहरू मिसिने हुँदा रोगहरू झन् छिटो फैलिन्छ त्यो भएर चरनमा लैजाने काम तुरन्तै बन्द गर्नुपर्छ रोगी पशुहरूलाई छुट्टै गोठमा अलग ठाउँमा राख्नुपर्छ ताकि अरू पशुहरूलाई पनि हामीले जोगाउन सकियोस् र अर्को भनेको हामीले पशुपालन गर्दाखेरि यो जैविक सुरक्षा भनेर भन्छौँ हामी सरसफाइमा अत्यन्तै ध्यान दिनु पर्यो किसानले र आफ्नो खोरहरू अथवा गोठहरू जुन बाख्रा बस्ने खोर अथवा गोठहरू पशु बस्ने गोठहरू अत्यन्तै सरसफाइ नियमित रूपमा गर्नुपर्ने हुन्छ र त्यहाँबाट निस्केको मलमूत्रहरूलाई व्यवस्थित रूपमा कुनै खाल्टोमा जम्मा गरेर मलको रूपमा हामी प्रयोग गर्न सक्छौँ पशु बस्ने गोठहरूलाई पनि हामीले खास गरी विभिन्न यो निसङ्क्रमण गर्ने औषधिहरू छन् जुन कीटाणुहरू रहित पार्ने खास गरी खोरेतको लागि हामी साइट्रिक एसिडको झोलले खोरहरूलाई गोठहरूलाई सफा गर्नुपर्ने हुन्छ यो जुन हामी 2 ग्राम प्रति लिटर पानीमा राखेर खोर गोठहरू सफा गर्नको लागि कृषकहरूलाई अनुरोध गर्दछौँ त्यस्तै गरेर अर्को भनेको यसको सञ्चार पनि एउटा महत्त्वपूर्ण माध्यम हो किनभने कम्युनिकेसन अहिलेको अवस्था अथवा सञ्चार विधि भनेको जस्तै एउटा गाउँ विकट गाउँमा रोग फैलियो भने जबसम्म हामीले रोग त्यहाँ फैलिएको थाहा पाउँदैनौँ तबसम्म हामीले रोग निदान र रोकथाम उपचारको प्रविधिहरू अगाडि लैजानको लागि हामीलाई गाह्रो हुन्छ। त्यो भएर कुनै गाउँघरमा त्यसरी पशुहरू बिरामी भयो, मुखमा खुट्टामा घाउ देखा पऱ्यो, ज्वरो आयो, पशुहरू दुध उत्पादन एक्कासी घट्यो, ऱ्यालहरू गइरहेको छ भने खोरेत हुनसक्छ। त्यस्तो देखियो भने हामी कृषकहरूलाई तुरुन्तै नजिक कोही प्राविधिक हुनुहुन्छ अथवा पशुसेवा केन्द्र छ अथवा जिल्ला पशुसेवा कार्यालय नजिक पर्छ, यहाँहरूलाई के नजिक पर्छ त्यो कार्यालयमा गएर तुरुन्तै फोनबाट खबर गर्नको लागि हामी अनुरोध गर्छौँ। अथवा हाम्रो कार्यालयको नम्बरहरू पनि मा पनि यहाँहरूले फोन गर्नुभयो भने हामी त्यहाँ आएर के कस्तो रोगहरू रहेछ त्यसको रोग निदान गर्ने काम, औषधि उपचारको र रोकथामको कामहरू अगाडि बढाउन सजिलो हुन जान्छ।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो सुर्खेतका वरिष्ठ पशु चिकित्सक डाक्टर कृष्ण राज पाण्डे, खोरेत रोग के हो र यसको नियन्त्रणका बारेमा हामीसँग कुराकानी गर्दै।
यो कुराकानी सँगसँगै आजलाई कार्यक्रम हाम्रो कृषिको निर्धारित समय सकिने लागेको छ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया लेख्न वा इमेल पठाउन नभुल्नुहोला।
त्यसका लागि हाम्रो ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो कृषि, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज, वीरेन्द्रनगर 8 इतराम सुर्खेत, वा क्षेत्रीय कृषि निर्देशनालय सुर्खेत किसान परियोजनामा पनि सम्पर्क गर्न सक्नुहुन्छ। त्यस्तै तपाईँ हामीलाई फोन मार्फत पनि आफ्ना सुझाव सल्लाह भन्न सक्नुहुन्छ, जसका लागि 083-520-082 र 083-525-710। त्यस्तै इमेल ठेगाना रहेको छ radioradio@gmail.com पनि आफ्नो प्रतिक्रिया लेख्न सक्नुहुन्छ।
अहिलेसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ सबैलाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्ता नयाँ श्रृङ्खलामा भेट्ने बाचा गर्दै म मधुबन
र म सुचित्रा
बिदा हुन्छौँ।
नमस्ते।